अब हामी रोमी 6 अध्यायको 14 देखि अध्यायको अन्तिम पद 23 पदसम्म अध्ययन गर्न लागिरहेका छौं। हामीले देखेँ कि रोमी 6 अध्यायमा चाहिँ विश्वासीलाई पवित्र जीवन जिउनलाई दिएको मुख्य तीन जिम्मेवारीहरू चाहिँ यस प्रकार रहेछन्। एक, उसले जान्नुपर्ने त्यहाँ तथ्यहरू छन्, ख्रीस्तसित मरेको बौरी उठेको। दोस्रो, उसले यो जानेर त्यसलाई थाम्नुपर्छ, यसको मतलब विश्वासद्वारा उसले त्यो मानिलिनुपर्छ। अनि तेस्रो, ऊ चाहिँ ख्रीस्तसँगै जीवित भएको परमेश्वरतर्फ जिउँदो भएको छु भनेर जिउँदो भए चाहिँ गरी आफूलाई परमेश्वरको सेवामा सुम्पनुपर्छ। किन? 14 पद रोमी 6 को 14, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन भनेको छ। पापले तिमीहरूमाथि, त्यो मालिक, पुरानो मालिकले, पापले तिमीहरूमाथि राज्य गर्ने छैन। यो राज्य भन्ने शब्द चाहिँ कुरियस भन्ने ग्रिक शब्दबाट आएको हो, जसको माने चाहिँ प्रभु अथवा मालिक भन्ने हुन्छ। पाप तपाईँको प्रभु वा मालिक हुने छैन भन्दैछ विश्वासीलाई। यदि पाप तपाईँको प्रभु वा मालिक हुँदो हो त तपाईँ पापको दास हुनुहुने थियो। यसर्थ पावल भन्दैछन्, तिमी पापको दास हुने छैनौ, पाप तिमी माथि मालिक हुने छैन। किन? पापले हामी माथि राज्य गर्ने छैन, किनकि तिमीहरू, यहाँ भन्दछ 14 अन्तिम भागमा, किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। हामी व्यवस्थाको प्रणाली अन्तर्गत छैनौ, हामी अनुग्रहको प्रणाली अन्तर्गत छौ। हामी व्यवस्थाको शासन मुनि छैनौ, हामी अनुग्रहको शासन मुनि छौ। व्यवस्था हामी माथि सार्वभौम शासकको रूपमा बसिरहेको छैन, बरु हामी माथि अनुग्रह चाहिँ शासकको रूपमा बसिरहेको छ। जुन चाहिँ रोमी 5:21 हामीले हेरेका थियौं, र जसरी पापले मृत्युमा राज्य गर्यो त्यसरी नै हाम्रो प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनको लागि राज्य गरोस्, अनुग्रहले राज्य गरोस् भनेर लेखेको छ। म जीवनको नियम, म कसरी जिउने भन्ने नियम सवालमा चाहिँ म व्यवस्था मुनि छैन, त्यो प्रणाली अन्तर्गत होइन, म चाहिँ अनुग्रह अन्तर्गत छु भन्दैछ। अब त्यहाँ धेरै साँचो विश्वासीहरू छन् जसले चाहिँ अरू ख्रिस्टियनहरूलाई सिकाउँदाखेरि चाहिँ व्यवस्थाको प्रणाली अन्तर्गत उनीहरूलाई राख्न खोज्छन्। यो एउटा खतरनाक भूल हो, अनि यसको यो नतिजा हुनेछ अवश्य नै कि विश्वास चाहिँ पापको अधीनमा राख्न पुगिन्छ। आल्बर्ट जे मक्लेनले चाहिँ ल एन्ड ग्रेस, व्यवस्था र अनुग्रह शीर्षक गरेको आफ्नो पुस्तकमा चाहिँ व्यवस्थासितको विश्वासीको सम्बन्धको बारेमा चाहिँ केही दिएका टिप्पणीहरूलाई चाहिँ म रूपान्तर गरेर पढ्न लागिरहेछु। तर पहिला चाहिँ उसले प्रयोग गरेको केही शब्दहरू छन्। कति मानिसहरूले चाहिँ व्यवस्थालाई चाहिँ दुई वर्गमा बाँड्ने गर्छन्। मान्छेले उनीहरूले चाहिँ व्यवस्थामा भएको 10 आज्ञा र अन्य आज्ञाहरूलाई चाहिँ नैतिक व्यवस्था भनेर वर्गीकरण गर्छन् भने अरू बाँकी व्यवस्थाका बलिदानका नियमहरू, चाडका नियमहरूलाई चाहिँ विधिको व्यवस्था भनेर वर्गीकरण गर्ने गर्छन्। त्यतिलाई ख्यालमा राखेर अब आल्बर्ट जे मक्लेनको शब्दहरूमा पढिदिनुछु। उसले भन्छन्, के एक ख्रिस्टीय विश्वासी व्यवस्थाको अधीनमा छ? क, कोही तर्क गर्छन् कि विश्वासी नैतिक व्यवस्थाको अधीनमा छ, 10 आज्ञा इत्यादि, तर विधिको व्यवस्था, बलिदानको प्रणाली इत्यादिको अधीनमा छैन। ख, अरू भन्छन् हामी नैतिक व्यवस्थाको अधीनमा छौं तर त्यसको दण्डहरू मुनि छैन। ग, अझ अरू दावी गर्छन् कि हामी जीवनको नियमको रूपमा नैतिक व्यवस्थाको अधीनमा छौं तर मुक्तिको उपायको रूपमा चाहिँ त्यसको अधीनमा छैन। हामी पवित्रीकरणका निम्ति व्यवस्थाको अधीनमा छौं तर धर्मीकरणका निम्ति चाहिँ होइन। तीन खालको विचारहरू देख्छौं। तर आल्दो जे मेक्लेनले भन्छन्, हामी माथिका कुनै पनि गलत धारणाहरूद्वारा बाटो बिराउने छैनौ। यदि हामीले परमेश्वरको व्यवस्थाको पूर्ण परिभाषालाई बलियो गरी पक्रन्छौ भने, अर्थात यो हो बाइबलले परिभाषा व्यवस्थाको, कि बाइबलमा परमेश्वरको व्यवस्था एउटै व्यवस्था हो जस अन्तर्गत नैतिक विधिवत सामाजिक तत्वहरू छन् र तिनका दण्डहरू देखि पनि अपृथक्य छन्। अर्थात् यो सबै एउटै हो भन्दैछ, यसलाई वर्गीकरण गरेर छुट्याउनु मिल्दैन। व्यवस्था भनेपछि व्यवस्था हो, त्यसको नियमहरू, त्यसका बलिदानहरू, त्यसका सामाजिक नियमहरू, नैतिक नियमहरू, नमानेको खण्डमा त्यसको दण्डहरू, व्यवस्था एउटै हो। अब हेर्नुहोस्, अधीनमा भन्ने शब्द छ यहाँ, किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ भन्दैछ रोमी 6:14। अधीनमा भन्ने यो वास्तवमा नाम योगी शब्द हो, ग्रिकमा हुपो। यसको माने हो कुनै व्यक्तिको वा कुनै कुराको शक्तिको अधीनमा हुन, कुनै कुराको शक्तिमणि हुनु, कुनै कुराको शासन वा सार्वभौमिकताको मुनि हुनु, अधीनमा। यसको उत्तम उदाहरण चाहिँ मत्ती 8:9 भेटिन्छ, जहाँ चाहिँ त्यो रोमी सुबेदारले भन्छन्, किनभने म पनि अधिकार मणि हुपो रहने मानिस हो, मेरो अधीनमा हुपो पनि सिपाहीहरू छन्। अब जसरी सुबेदार पूर्ण रूपमा रोमी सैनिक अधिकार अन्तर्गतका नियम लगायत दण्डहरूको अधीनमा थियो, त्यसै गरी उनका सिपाही पनि उसका अधीनमा थिए। सारांशमा हामी यो भन्न सक्छौ कि बाइबली अर्थमा कोही व्यवस्थाको अधीनमा हुनु भनेको के हो, त्यो यो हो कि परमेश्वरको व्यवस्थाको अधीनमा हुनु हो, यसको अखण्ड पूर्णतामा त्यसको अधीनमा हुनु हो, त्यसको सिङ्गो त्यो मोशेद्वारा दिएको व्यवस्था प्रणालीको अधीनमा हुनु हो, अर्थात् त्यसका आज्ञाहरूको अधीनमा हुनु हो र तिनलाई तोडेको खण्डमा सम्बन्धित दण्डहरूको अधीनमा पनि हुनु हो। अब परमेश्वरको वचनले स्पष्टै बताउँछ कि ख्रिस्टीय विश्वासी जन व्यवस्थाको अधीनमा छैन। कम्तीमा 3 नयाँ नियमले सरल ढंगमा कुनै शर्त बिना यस महान सत्यतालाई बताउँदछ। एक चाहिँ रोमी 6:14 हामीले पढ्दैछौ, तिमीहरू व्यवस्थाको अधीनमा छैनौ। त्यसपछि रोमी 6:15, तब के हामी व्यवस्थाको अधीनमा छैनौ। अनि त्यसपछि गलाती 5:18, गलाती 5:18 उल्लेख छ, तर तिमीहरू आत्माद्वारा डोर्याइँदछौ भने तिमीहरू व्यवस्थाको अधीनतामा छैनौ। मुक्तिको उपायको रूपमा एक व्यक्ति व्यवस्थाको अधीनमा छैन भनेर बाइबलले धेरै स्पष्टसित बताउँदछ। व्यवस्था पालन गर्ने प्रयासले धर्मी ठरिँदैन भनेर प्रश्नले बताएको हामीले पाएका छौं। जस्तै गलाती 2:16 हेरौँ, यो लेख्छ, तर मानिस व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन तर येशु ख्रिष्टको विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भन्ने जानेर हामी आफैले पनि व्यवस्थाका कामहरूद्वारा होइन तर ख्रिष्टको व्यवस्थाद्वारा के अरे ख्रिष्टको विश्वासद्वारा धर्मी ठहर्यौं भनेर येशु ख्रिष्टमाथि विश्वास गर्यौं। किनकि व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी धर्मी ठहरिने छैन। मानिस व्यवस्थाको कुनै पनि कामहरूद्वारा होइन तर अनुग्रहले बचाइन्छ। साथै अब धर्मीकरणको कुरा त भयो, तर साथै बाइबलले यो पनि धेरै सफासित बताउँछ कि एक व्यक्ति जीवनको नियमको रूपमा व्यवस्थाको अधीनमा राखिएको छैन। व्यवस्था पालन गर्ने प्रयासले कहिले पनि एउटा व्यक्ति पवित्र बन्न सक्दैन। व्यवस्था पवित्र छ, रोमी 7:12 लेखेको छ, यसकारण व्यवस्था पवित्र छ भनेछ, र आज्ञा पनि पवित्र न्यायपूर्ण असल छ। तर कुरा के भने व्यवस्थाले आफै असल भए तापनि त्यसले हामीलाई असल अथवा पवित्र बनाउन सक्दैन। रोमी 6:11 यो स्पष्ट पार्दछ कि पवित्रीकरण भन्ने कुरा चाहिँ व्यवस्थाका कामहरूबाट हुने होइन। गलातीको पुस्तकको शिक्षा पनि यही हो, विशेष गरी गलाती 3:2-3 हेरौं। गलाती 3:2-3 लेखेको छ, तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु, पावलले लेख्छन्, तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ, आत्मामा शुरू गरेर अब शरीरमा सिद्ध्याउँछौ? शरीर व्यवस्थाद्वारा पवित्र बन्छ भन्दैछ। अनि पछि हामी रोमी 7 त यो स्पष्ट हेर्नेछौ कि एउटा मान्छेले व्यवस्थाको अन्तर्गत रहेर पवित्रीकरण हुने प्रयास गर्दाको उसको पूर्ण नैराश्यता र र विफलता यहाँ हामी देख्छौँ। त्यसैले पावलले जब रोमी 6:14 विश्वासी जन व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छ भनेर भन्छन्, उनले पवित्रीकरणको कुरा गर्दैछन्, अथवा पवित्रतामा विश्वासी बढ्दै जाने, क्रमिक रूपमा प्रगति गर्दै जाने कुरा। रोमी 6:14 यो धर्मीकरणको सवालमा होइन, अथवा कसरी ख्रिस्टमा परमेश्वरको सामु विश्वासी धर्मी ठहरिन्छ भन्ने कुरा गरिरहेछन्। यहाँ चाहिँ पावलले पवित्रीकरणको कुरा गर्दैछन्। धर्मीकरण कुरा त पहिले गरिसके रोमी 3:6 विषय चाहिँ पवित्रीकरण हो, सेन्टिफिकेसन, पवित्रता। रोमी 6:19-22 त्यो पवित्रता शब्द उल्लेख छ, धर्मीकरणको होइन, जसको चर्चा चाहिँ रोमी 3:5 हेरिसक्यौं। त्यसैले रोमी 6:14 यो स्पष्ट हुन्छ कि पावल पापको प्रभुत्व र शक्ति र अधिकारको कुरा गर्दैछन्, अनि पवित्रीकरणको विषय पनि यही नै हो। त्यसैले तिमीहरू व्यवस्थाको अधीनमा छैनौ भनेको चाहिँ क्रिस्चियन जीवन जिउनको लागि चाहिँ व्यवस्थाको नियमभित्र रहेर चाहिँ पवित्र जीवन जिउने होइन भन्दैछ, अनुग्रहको नियम भनौँ न मुनि अधीनमा जिउने हो भन्दैछ। व्यवस्थाको अधीनमा हुनु भनेको व्यवस्थाको राज्य मुनि हुनु हो, जस्तै कि रोमी 7:1 लेखेको छ, हे भाइहरू के तिमीहरूलाई थाहा छैन किनभने म व्यवस्था जान्नेहरूसँग कुरा गरिरहेछु, जबसम्म मानिस जिउँदो हुन्छ तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ, त्यसको राज्य मुनि हुनु व्यवस्थाको अधीनतामा भनेको, त्यसको पकड मुनि हुनु, भित्र हुनु, जस्तो कि रोमी 7:6 चाहिँ त्यसको बन्धन भनेर कुरा गरेको छ। यी दुवै सँगसँगै जान्छन्, व्यवस्थाको अधीनमा हुनु चाहिँ पापको बन्धन र जब कोही व्यवस्थाको अधीनमा छ ऊ पापको राज्यमुनि पनि छ। हेर्नु न रोमी 6:14 लेखेको पढौँ, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैन। व्यवस्थाको अधीनमा छ भने पापको राज्यमुनि पनि छ, यी दुवै सँगसँगै जाने कुरा हुन्। व्यवस्थाको अधीनमा हुनु पापको बन्धन र प्रभुत्व मुनि हुनु हो। यसको कारण के हो? यसको कारण यही हो कि व्यवस्थाले चाहिँ माग चाहिँ गर्छ, यो गर, यो गर, त्यसरी गर, त्यो नगर, तर त्यो आज्ञा पूरा गर्ने क्षमता चाहिँ दिँदैन। व्यवस्थाको प्रणाली नै यही हो। रोमी 7:18 किनकि म जान्दछु म भित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने मसित हाजिर छ तर जे असल छ त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिन। जन बन्यनले ज्यादै सुन्दर ढंगले लेखेको 4 म पढेर सुनाइदिन्छु। दौड न दौड व्यवस्थाले भन्दछ तर दिन्छ मलाई न खुट्टा न हात, बरु सुन्दर खबर सुसमाचारको छ उड भन्दै मलाई पखेटा दिन्छ। व्यवस्थाले एक व्यक्तिलाई केवल बन्धनभित्र मात्र हुन्छ, जस्तो कि रोमी 7 हामी देख्नेछौ, केवल परमेश्वरको अनुग्रहले मात्र छुटकारा दिलाउँछ। समस्या फाज फेरि व्यवस्थाको होइन नि, व्यवस्था त असल छ, पवित्र छ, न्यायपूर्ण छ। समस्या व्यवस्थाको होइन, समस्या चाहिँ पापीको, मान्छेको। रोमी 7:14 किनकि हामी जान्दछौँ व्यवस्था आत्मिक छ तर म चाहिँ शारीरिक छु र पापको हातमा बेचिएको छु। व्यवस्थाले मान्छेलाई परमेश्वरका भयानक र पवित्र मागहरू यो 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 छ भनेर देखाउँछ। मानिस परमेश्वरले माग गरेको, परमेश्वरले माग गर्नुभयो यी कुराहरू पूरा गर्न चाहिँ असहाय छ, असक्षम छ, जुन चाहिँ 7:15-24 चाहिँ हामी पछि अध्ययन गर्नेछौँ। अब रोमी 6:15 जाउँ। अब है तब के हामी व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन। फेरि प्राकृतिक एउटा मुक्ति नपाएको मान्छेले चाहिँ परमेश्वरको अनुग्रह बुझ्नै सक्दैन, उठान्छ कि अनुग्रह मुनि हुनु भनेको चाहिँ पाप गर्नलाई अनुमति दिएको, तर अनुग्रह एक पाप गर्नलाई स्वतन्त्रता दिएको एउटा अनुमति होइन, तर यो चाहिँ छुटकारा हो वास्तवमा, पाप नगर्नलाई स्वतन्त्रता हो अनुग्रह। के परमेश्वर अनुग्रहले विश्वासीलाई दुष्ट जीवन जिउन पापमा लागिरहन सिकाउँछ र? हामीले फेरि हेरौं तितस दुईको एघार र बाह्रमा लेख्छ, किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूका देखा परेको छ र हामीलाई यो सिकाउँछ, अनुग्रहले सिकाउँछ। के सिकाउँछ? अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्ति साथ जिउनुपर्छ। अनुग्रहले त्यसरी सिकाउँछ, पापमा नलागिरहन सिकाउँछ। कल्पना गर्नुहोस्, एउटा पिठ्यूमा भयंकर ठूलो भारी बोक्दै गरेको एउटा व्यक्तिलाई विचार गर्नुहोस्, पापको भारी। ऊ चाहिँ त्यसबाट मुक्त हुनलाई चाहिँ सिनाई पर्वतको नजिक आउँदैछ, सिनाई पर्वत जहाँ चाहिँ दश आज्ञा दिएको थियो। अब के हुन्छ उसलाई? जति उसले चाहिँ परमेश्वरको व्यवस्थालाई विचार गर्दछ, उसले चाहिँ आफ्नो भारी त झन झन गरुङ्गो भएको महसुस गर्छ। रोमी 7 को 13 लेखे चाहिँ, तब के जे असल छ त्यो व्यवस्था त्यही मेरो लागि मृत्यु बन्यो त? कदापि होइन, तर पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ त्यो व्यवस्था त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो, आज्ञाद्वारा अथवा व्यवस्थाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर। तर जब त्यही पापको भारी बोकिरहेको व्यक्ति चाहिँ कलवरीको डाँडा नजिक आउँछ, उसलाई के हुन्छ? क्रुसको फेदेमा उसको भारी खस्छ। सिनाई पर्वतले, व्यवस्थाले पापको प्रभुत्वलाई कहिले तोड्न सक्दैन, केवल अनुग्रहले मात्र त्यो गर्न सक्छ। सिनाई पर्वत, व्यवस्थाले पापको भारले दबीको प्राणीलाई कहिले छुटकारा दिन सक्दैन, तर कलवरीले चाहिँ सक्छ। व्यवस्थाले पापको शक्तिलाई कहिले तोड्न सक्दैन। व्यवस्थाले त के गर्छ वास्तवमा पापलाई? के गर्दछ? पहिलो कुरन्ती 15:56 बताएछ, त्यसले त पापलाई शक्ति पो दिन्छ। एकचोटि हेरौँ, पहिलो कुरन्ती 15:56। पहिलो कुरन्ती 15:56 छ, अनि मृत्युको खेल पाप हो, अनि पापको शक्ति व्यवस्था हो। व्यवस्थाले पापलाई शक्ति दिन्छ, व्यवस्थाद्वारा नै पाप झन पापमय देखा पर्छ, पापमय बन्छ। त्यसले व्यवस्थाले हामीलाई छुटकारा दिने होइन। रोमी 6:16 के तिमीहरूलाई थाहा छैन? जसको वशमा आज्ञा पालन गर्नका निम्ति तिमीहरूले आफूलाई दास झैं सुम्पी दिन्छौ, तिमीहरू उसैका दास हौ जसको आज्ञा पालन तिमीहरू गर्छौ। कि त मृत्युका निम्ति पापका दास, कि त धार्मिकताका निम्ति आज्ञा पालनका दास। अब पावलले आफ्नो पाठकहरूलाई चाहिँ यहाँ एउटा ज्यादै सरल नियम सिद्धान्तको सम्झना गराउँदैछ। त्यो के भने, जसको आज्ञा मान्छौ त्यसकै दास बन्छ, जसको सेवा गर्छ त्यसैको सेवक बन्छ। भनौ पोक्चे प्रसाद भन्ने मालिक छ एउटा, पोक्चेको सेवा गर्ने पोक्चेकै सेवक हो, परमेश्वरको सेवा गर्ने परमेश्वरकै सेवक हो, अनि पापको सेवा गर्ने पापकै सेवक हो। अब रोमी 6:17-18 पढ्छौ, तर परमेश्वरलाई धन्यवाद होस्, तिमीहरू पापका दास थियो तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यस रूपलाई पालन गरेका छौ जसको जिम्मामा तिमीहरू सुम्पिएका छौ। तब पापबाट स्वतन्त्र पाएर, के अरे छुटकारा पाएर तिमीहरू धार्मिकताको दास भएका छौ। तिमीहरूको शरीर, त्यहाँसम्म पढौँ 18 मैले नै, विश्वासीले बितेको समयमा आफू को थिए भनेर चाहिँ, र परमेश्वरको अनुग्रहले म अहिले के बनेको छु भनेर सधैँ सम्झना गर्नुपर्छ। 17 चाहिँ को थिएँ, 18 चाहिँ म को भएको छु। 17 भन्छ तिमीहरू पापका दासहरू थियो, 18 भन्छ तिमीहरू धार्मिकताको दास बन्यो। ओहो, यस्तो परिवर्तन, यस्तो परिवर्तन कहाँबाट आयो, कसरी हुन आयो? के भन्नुहुन्छ? तिमीले हृदयबाट शिक्षाको त्यस रूपलाई पालन गरेका छौ रे। यहाँ चाहिँ अवश्य नै पावलले चाहिँ सुसमाचारको सन्देशको कुरा गर्दैछन्, अर्थात् क्रुसमा टंगाइनु भएको र बौरी उठ्नु भएको मुक्तिदाताको बारेमा बताइएको जुन सुसमाचार थियो यी मानिसहरूले चाहिँ हृदयदेखि ग्रहण गरेका रहेछन्। जस्तै कि रोमी 10 त्यो हृदयदेखि भन्ने कुरा हेरौँ एकचोटि, रोमी 10:9-10, यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। अनि 10 किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। त्यसैले प्रभु येशू ख्रिस्टमाथि विश्वास गरिकन उनीहरूले चाहिँ सुसमाचार पालन गरेका रहेछन्, जसलाई चाहिँ यहाँ शिक्षाको त्यस रूपलाई भनेछ, सुसमाचारलाई पालन गरेका छ विश्वास गरेर। अनि 18 चाहिँ बताउँदछ, तिमीहरू अब धार्मिकताको दास बनाइयो अक्षरश। यो कति उद्वेगको दासत्व हो, धार्मिकताको दास। अब यहाँ ख्याल गर्नुहोस्, यो दुईटा पद 17-18 बताउनु अगाडि सुरुमै पावलले के गर्छन्? परमेश्वरलाई धन्यवाद चढाउँछन्। परमेश्वरलाई धन्यवाद होस्, तिमीहरू पापका दास थियो अब धार्मिकताका दास भएका छौ। यो धन्यवाद दिने काम चाहिँ वास्तवमा विश्वासको काम हो, विश्वास एक्सनमा चाहिँ धन्यवाद दिन्छ, यो ठान्ने काम हो, यो मानिलिने काम हो। पावल भन्दै थिए धन्यवाद छ परमेश्वर कि एक समयमा म पापको दास भए तापनि अब म धार्मिकताको दास भएको छु। अर्को शब्दमा उनी भन्दै थिए, प्रभु म बितेको समयमा पापको दास थिएँ तर अब म धार्मिकताको दास भएको छु भन्ने कुरा विश्वास गर्दछु। धन्यवाद दिने काम चाहिँ परमेश्वरले गरिसक्नु भएको कुराका तथ्यहरूमा आफ्नो विश्वास व्यक्त गर्ने एउटा उत्तम र परमेश्वरद्वारा नियुक्त गरिएको तरिका हो। साँचो धन्यवाद दिनु भनेको वास्तवमा ठान्ने कामलाई क्रियाशील बनाउनु हो। धन्यवाद छ प्रभु, रोमी 6:11 हामीले यसरी प्रयोग गर्न सक्छौँ। धन्यवाद छ प्रभु कि ख्रिस्ट येशूमा मेरो प्रभुमा म पापतर्फ मरे र म तपाईँतर्फ जीवित पारिएको छु। यो स्वतन्त्रता खास कस्तो कुरा हो? पापबाट छुटकारा पाएर भनेछ के यो मन लाग्दी गर्नलाई अनुमति हो त? के त्यो पाप गर्नलाई स्वतन्त्रता हो त? कदापि होइन। यी पदहरूले के देखाउँछ भने साँचो ख्रिस्टीय स्वतन्त्रता भनेको वास्तवमा परमेश्वरको सेवा गर्नका लागि स्वतन्त्रता हो। विश्वासी दास त दासै हो, फरक के छ भने उसले मालिक बदलेको छ। कुरा पढ्ने मेरो प्लान थियो, पज गर्न सकिन्छ होला? ठिकै छ है, काट्न सकिहाल्छ नि। गुड, ब्यागमा छोडिकन धेरैवटा कागज राखेपछि कता कता छ सबै निकालेर पनि होइन लास्टमा यहाँभित्र छ नि त, ठिक मैले त प्रिन्टै गरेछ नि। यो कुरालाई दर्शाउन एउटा सानो कथा पढ्दिन्छु, सायद यो वास्तविक भएको घटना। दास प्रथा हुँदाको कुरा हो, यो चाहिँ अमेरिकाको तर म चाहिँ नेपालीकरण गरिदिन्छु। एकजना दास बलबहादुरलाई बजारमा लिलाम गर्न ल्याइयो। ऊ पुरूषार्थको एउटा आकर्षक प्रतीक नै थियो, ठूलो बलियो र निरोगी, र यस घड़ी उसको अनुहारमा भने आक्रोश र हटको भावना झल्कन्थ्यो, जसले उसको हृदयमा भएको विद्रोही भावनाको एक छेउ मात्र देखाइरहेको थियो। उसको मालिक मरेछ र त्यसैले उसलाई र उससँगै अरू धेरैजना दासहरूलाई सार्वजनिक लिलाममा सबभन्दा बढ़ी मूल्य दिन सक्नेलाई बेचिने भएछ। यस कुराले गर्दा उसको मन घृणाले जलिरहेको थियो। उसका साङ्ला उसलाई घृणास्पद थियो। पशुलाई जस्तै किनबेच गर्न सकिने यो प्रणाली उसलाई घृणास्पद थियो। मान्छे भएर यस्तो तुच्छ ठानिनु परेकोले यो घृणास्पद थियो। टन्टलापुर घाममा पर्खेर बस्दै गर्दा उसको हृदयमा एउटा यस्तो अठोट जागेर आयो, सकेसम्म आफूलाई नबिक्ने बनाउने, अनि यदि किने पनि नयाँ मालिकको लागि कहिले काम नगर्ने। केही बेरपछि उसको नाउँ बोलाइयो। लिलाम गराउनेले उसलाई बयान गर्न थाल्यो, बल बहादुर, राम्रो बलियो मान्छे, उसमा काम गर्ने क्षमता अझ धेरै नै बाँकी छ। आत्तिएर बल बहादुर चिच्यायो, म काम गर्दिन। लिलाम गर्नेले उसलाई वास्तै नगरिकन उसको उमेर, उसको उचाइ, उसको तौल र अन्य तथ्याङ्कहरू दियो। कति कति दिने, उसले निष्कर्षमा भन्यो। एकजनाले यति दिन्छु भनेर भन्यो। म काम गर्दिन, बल बहादुरले ठूलो स्वरले करायो। कसैले मतलब राखेन। यति दिन्छु उति दिन्छु भन्दै मानिसहरूले भाव बढाउँदै गए। बल बहादुरले चासो राख्दै सुन्यो र उसलाई अब छक्क लाग्न पनि थाल्यो। उसको भाव यति धेरै होला भनेर उसलाई थाहै थिएन। भाव बढ्दै 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 गयो। बिस्तारै भाव लगाउनेहरूको संख्या घट्दै गयो, तर दुई तीनजना चाहिँ हन्थाप गर्दै रहे, भाव चढ्दै गयो। एकजना चाहिँ जति सुके मोल परे पनि उसलाई किनेर छोड्ने अठोट लिएको जस्तै देखिन्थ्यो। अन्तमा बलबहादुरले एउटा दासको लागि उसले कहिले नसुनेको मूल्यसम्म पुगेपछि हथौडीको आवाज सुन्यो, ऊ बिक्री गर्यो। त्यसपछि उसको नयाँ मालिक ऊ उभिरहेको ठाउँमा आयो। म काम गर्दिन, बलबहादुरले भन्यो, मलाई पिट्नुहोस् तर म काम गर्दिन, मैले पहिले भनिसके। नयाँ मालिकले केही बोलेन, तर उसलाई घोडामा चढायो। उसको बगानसम्मै बलबहादुरले गनगन गरिरह्यो, म काम गर्दिन, म काम गर्दिन। अन्तमा उनीहरू आइपुगे र मालिकले उसलाई दासहरूको फोहोर छाप्रोहरूमा लैजानुको सट्टा उसलाई एउटा चिटिक्क परेको सानो घरमा लग्यो र भन्यो, बलबहादुर, हामीसँग बसुन्जेल, यो तिम्रो घर हुनेछ। मेरो लागि यो, छक्क पर्दै बलबहादुरले भन्यो, धन्यवाद छ तर म काम गर्दिन। के अरे, मालिकले भन्यो, तिमीले काम गर्नु पर्दैन, तिमीलाई जहिलेसम्म बस्न मन लाग्छ त्यस बेलासम्म यही बसे हुन्छ। तर मालिक चकित हुने बलबहादुर कराउँछ, तपाईँ मलाई काम गराउन खोज्नुहुन्न र? अह, गर्दिन, मालिकले सानो स्वरमा भन्यो, मैले तिमीलाई स्वतन्त्र पार्न किनेको हुँ। मलाई स्वतन्त्र पार्न, ओहो मालिक, बलबहादुर अब उसको सामु आफ्ना घुँडाहरू टेक्दै करायो, अब मैले तपाईँलाई कसरी धन्यवाद दिन सक्छु र? म खुशी साथ सधैँ तपाईँको सेवा गर्नेछु, तपाईँले जे चाहनुहुन्छ म त्यो गर्नेछु। त्यस घडीदेखि बलबहादुर उसको नयाँ मालिकको सम्बन्धमा सबभन्दा विश्वासयोग्य र प्रेमीले दास भयो। प्रभु येशूले पनि हामीलाई स्वतन्त्र गराउनुभयो, हामीलाई पापको दासत्वबाट छुटाउनलाई किन्नुभयो, र यति ठूलो प्रेम उहाँले हामीलाई गर्नुभएकोले हामी खुशी साथ उहाँको सेवा गर्नु चाहिँ हाम्रो उचित सेवा हो भनेर भनिएको छ। म मुक्त भएको छु उहाँको सेवा गर्नलाई। रोमी छ को त्यो खण्डको आशय यही हो. त्यसैले भजनमा हामीले गाउँछौँ, स्तुति गाऊ ख्रिष्टका जन हो, बेहिसाब छ ऋण हाम्रो, आनन्दसित अर्पण गरौं हाम्रो तन मनलाई. रोमी 6 को 20 मा लेखेको छ, किनकि जब तिमीहरू पापका दास थियौ तब तिमीहरू धार्मिकताको तर्फबाट स्वतन्त्र थियो. यो चाहिँ मेरो पुरानो जीवनको बयान गरेको, म धार्मिकताको सम्बन्धमा त्यसबाट स्वतन्त्र थिएँ भनेको मतलब म चाहिँ धार्मिकताबाट अलग थिएँ. म ठिक विचार, ठिक व्यवहार, ठिक जीवनबाट स्वतन्त्र थिएँ. म अधर्मको दास थिएँ. परमेश्वरलाई खुशी पार्न मैले केही पनि गर्न सक्दिन थिएँ. जसरी रोमी 8:8 पढ्छौ, रोमी 8:8, यसकारण जो शरीरमा छन् तिनीहरूले परमेश्वरलाई खुशी पार्न सक्दैनन्. म पापको दास थिएँ तर परमेश्वरलाई धन्यवाद होस्, म मुक्त भएको छु. रोमी 6:21 अब पढ्छौ, जुन कुराहरूको विषयमा तिमीहरू अहिले लाज मान्दछौ ती कुराहरूमा तिमीहरूले त्यस बेला के फल पायो र? किनकि ती कुराहरूको अन्त चाहिँ मृत्यु हो. हाम्रो विगतको जीवनलाई फर्केर हामी हेर्ने हो भने त्यसमा एउटै कुरा पनि हामीले देख्न सक्दैनौ जसको बारेमा हामीले भन्न सक्छौ यो त राम्रो फल थियो भनेर. मत्ती 7:17-18 एकचोटि पढौ, त्यहाँ लेखेको छ, यही प्रकारले हरेक असल रूखले असल फल फलाउँछ तर बिग्रिएको रूखले खराब फल फलाउँछ. असल रूखले खराब फल फलाउन सक्दैन न त बिग्रिएको रूखले असल फल फलाउन सक्दछ. मुक्ति नपाएको मेरो जीवनले परमेश्वरको दृष्टिकोणमा हेर्दाखेरि चाहिँ मुक्ति नपाएको मेरो जीवनले के फल फलायो भनेर हामी हेर्ने हो भने चाहिँ हामी लज्जित हुनुपर्नु बाहेक केही छैन. परमेश्वरबाट अलग, उहाँको जीवनबाट पराई भएको अवस्थामा जीवन जिएको जीवनदेखि चाहिँ मैले गर्व गर्न सक्ने ठाउँ छैन. जीवन त्यसमा गर्व गर्दिन किनभने एक मुक्ति नपाएको जीवनको अन्त चाहिँ मृत्यु हो. त्यसैले एक मुक्ति नपाएको जीवनलाई चाहिँ बयान गर्ने भने चाहिँ यसरी बयान गर्न सकिन्छ, फलहीन 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 अनि अन्तमा मृत्यु. त्यसैले भजन लेखकले यसरी लेखेका छन्, जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँडिरहे, मैले हार सम्झे जीवनलाई जीवनलाई, व्यर्थ थियो यो जीवन मेरो, प्रभु तिमीमा अर्थ पाए. रोमी 6:22 अब हेर्नुहोस्, तर अब पापबाट स्वतन्त्र पारिएपछि र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ अनि अन्त चाहिँ अनन्त जीवन हो. कत्रो भिन्नता यहाँ, परमेश्वरको अनुग्रहले कत्रो भिन्नता ल्यायो. मुक्ति पाएको व्यक्तिको जीवनलाई चाहिँ यसरी बयान गर्न सकिन्छ, अब फलवन्त 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 अनि अन्तमा अनन्त जीवन. विश्वासी जन अब पापबाट स्वतन्त्र छ, ऊ परमेश्वरको दास भएको छ, ऊ पापबाट अलग जीवन जिउँछ र ऊ परमेश्वरतर्फ अलगिएको जीवन अथवा पवित्रतामा जिउँछ र त्यसको अन्त चाहिँ अनन्त जीवन हो. अनन्त जीवन भनेको परमेश्वरसितको अनन्त सम्बन्ध हो. वास्तवमा हेर्नुहोस् न, योहन्ना 17:3 अनन्त जीवन के हो? योहन्ना 17:3, अनि तिनीहरूले तपाईँ एक मात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशु ख्रिष्टलाई चिनन्. अनन्त जीवन यही हो. यो त अनन्त सम्बन्ध हो, एउटा व्यक्तिगत सम्बन्ध हो. क्रिस्टियन विश्वास अनन्त जीवन यसलाई भनिन्छ. जिउँदो परमेश्वरको सन्तान भएकोले हाम्रा जीवनहरू कसरी चिनिनुपर्छ त? हाम्रा जीवनहरू अब परमेश्वरकै फलहरूले चिनिनुपर्छ. जसरी गलाती 5:22-23 चाहिँ परमेश्वरको आत्माको फल भनेर उल्लेख छ. गलाती 5:22-23 तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, संयम. यस्ता कुराहरूको विरोधमा कुनै व्यवस्था छैन. परमेश्वरको इच्छा यो छ हामीले धेरै फल फलाएका हौं. प्रभु येशूले भन्नुभयो योहन्ना 15 उहाँको अनुग्रहको महिमाको निम्ति, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति चाहिँ हामीले धेरै फल फलाएको परमेश्वर चाहनुहुन्छ. उहाँको जीवन रोमी 6:23 अन्तमा आएर निष्कर्षमा पर्छ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो. यो पद स्वभावले दुई भागमा विभाजित छ. पहिलो भागले चाहिँ मान्छेले पाउनुपर्ने चाहिँ के हो देखाउँछ, जुन कुरा कोही ऊ योग्य छ त्यो पहिलो भागमा उल्लेख छ. दोस्रो भागले चाहिँ परमेश्वरले उसलाई दिनु हुने कुरा देखाउँछ जसको ऊ योग्य पनि छैन. वास्तवमा रोमी 6:23 चाहिँ को पहिलो भागले चाहिँ रोमी 6:21 सार बताउँदैछ. हेर्नुहोस् त 21 के लेखेको छ, जुन कुराहरूको विषयमा तिमीहरू अहिले लाज मान्छौ ती कुराहरूमा तिमीहरूले त्यस बेला के फल पाएर, किनकि ती कुराहरूको अन्त चाहिँ मृत्यु हो. अनि रोमी 6:23 पहिलोले भन्छ पापको ज्याला मृत्यु हो. अनि त्यसपछि रोमी 6:23 दोस्रो भाग चाहिँ 6:22 सार हो. 6:22 लेखेछ तर अब त पापबाट स्वतन्त्र पारिएपछि र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ अनि अन्त चाहिँ अनन्त जीवन हो. अनि रोमी 6:23 दोस्रो भागले चाहिँ यसको सारांश यसरी बताउँछ, तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो. रोमी 6:23 त्यो ज्याला भन्ने शब्दलाई ध्यान दियो. पापको ज्याला मृत्यु हो. ज्याला भनेको चाहिँ कमाइएको कुरा, हाम्रो पारिश्रमिक, हामीले पाउनुपर्ने कुरा जसको लागि हामीले काम गरेका थियौं. कस्तो भयानक ज्याला हो यो मृत्यु. पाप त डरलाग्दो मालिक पो छ त, डरलाग्दो तनखादाता भनौ. काम दिने यो मालिक कति कुरूप छ. पापको ज्याला मृत्यु हो. खराब कामहरूको जीवनले मैले मृत्यु कमाएको छु. मेरो पापमय जीवनले मेरो निम्ति कमाएको त्यही नै हो. मैले जीवन कसरी बिताएको छु अब त्यसको तलब थाप्न त हामी इच्छुक हुन सक्दैनौँ यो जानेर त. पापको ज्याला मृत्यु हो. तर खुसी कुरा दोस्रो भागले चाहिँ वरदानको कुरा गर्छ. अब वरदान भनेको चाहिँ सित्तैको उपहार, करिज्मा ग्रिकमा. उपहार भनेको चाहिँ ज्याला भन्दा बिल्कुलै भिन्न कुरा हो. ज्याला कमाइन्छ, उपहार कमाउनै सकिँदैन. त्यो केवल धन्यवाद साथ लिन मात्र सकिन्छ. ज्याला हामीले पाउनै पर्ने कुरा हो, वरदान चाहिँ हामीले पाउनु नपर्ने कुरा हो. हामीले पाउनुपर्ने कुरा होइन. हामीले परमेश्वरलाई धन्यवाद दिनै पर्छ कि परमेश्वरले हामीसित अनुग्रहको व्यवहार गर्नुहुन्छ. व्यवस्था प्रणाली चाहिँ ज्यालाको प्रणाली हो, तर अनुग्रहको प्रणाली चाहिँ वरदानको प्रणाली हो. अनि किनभने व्यवस्था प्रणाली अनुसार त उसले जे पाउनु पर्ने थियो ठिकै त्यही पाउँछ. अनि परमेश्वरको अनन्त जीवनको उपहार चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो भनेको छ. देख्नुभयो है, प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो. जसरी पहिलो योहन्ना 5:11 पल्टाउँ. अनि गवाही यही हो, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ. साथै रोमी 6:11 पनि तुलना गरौं, जहाँ चाहिँ द्वारा होइन कि मा भनेर पढ़ौ। यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका तर हाम्रा प्रभु येशू ख्रीष्टमा परमेश्वरका निम्ति जिउँदा भएका ठान ख्रीष्टमा अनन्त जीवनको वरदान हामीलाई मिलेको छ। परमेश्वरका निम्ति हामी जिउँदो भएका छौँ। त्यसैले अब अन्तमा आएर चाहिँ रोमी 6:1 उठाइएको जुन प्रश्न थियो, तब के हामी के भनौ त, अनुग्रह प्रशस्त होस् भनेर कि हामी पापमा लागिरहौं? 23 आएर चाहिँ यसरी जवाब दिएको छ, यदि कोही पापमा निरन्तर जीरन्छ भने उसले आफू परमेश्वरको अनुग्रहको ज्ञान कहिले नपाएको व्यक्ति रहेछ भन्ने कुराको प्रमाण दिन्छ। उसले आफ्नो पापमय जीवनका लागि उसले ठिक जे पाउनुपर्ने थियो त्यही पाउँछ, मृत्यु, पापको ज्याला मृत्यु। यस मृत्युमा चाहिँ मूलत दुईटा कुरा समावेश छन्, एक चाहिँ परमेश्वरबाट अलग पारिनु, पापको ज्याला मृत्यु, अनन्तको लागि परमेश्वरबाट अलग पारिनु नरकमा। दोस्रो कुरा चाहिँ परमेश्वरबाट दण्ड पाउनु, अलग भएर आनन्द साथ बस्न पाउँदैन तर उहाँको भयानक सजाय, जसरी दोस्रो थेसलोनिकी 1:8-9 पदमा हामी पढौं। दोस्रो थेसलोनिकी 1:8-9 लेखिएको छ, र परमेश्वरलाई नचिन्नेहरू र हाम्रो प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ, तिनीहरूले प्रभुको उपस्थितिबाट परमेश्वरबाट अलग र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड, दोस्रो चाहिँ दण्ड पाउनेछ। परमेश्वरबाट अलग पारिन्छ, परमेश्वरबाट दण्ड पाउँछ, यो कुरा धेरै ठाउँमा उल्लेख छ, मत्ती 25:41-46, प्रकाशको 20:15 पनि। प्रभु येशू ख्रीष्टले यो मृत्युदण्ड मेरो निम्ति भोगिदिइसक्नुभयो, उहाँ परमेश्वरबाट अलग पारिनुभयो। एली एली लमा सबक्थनी, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो? उहाँ अलग पारिनुभयो, हाम्रो पापको दण्ड, पापको ज्याला मृत्यु भनेको एउटा पक्ष चाहिँ उहाँ अलग पारिनुभयो। दोस्रो कुरा त्यहाँ उहाँले हाम्रो दोष र दण्ड पनि भोग्नुभयो, उहाँ मर्नुभयो, जसरी चाहिँ यशाया 53 बताउँछ, त्यो पूरै अध्यायले हामी यसरी पढ्छौँ। त्यहाँ निश्चय 4 निश्चय उसले हाम्रै दुःखहरू उठाएको छ र हाम्रै शोकहरू बोकेको छ, तरै पनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, पिटिएको र कष्टमा परिएको ठान्यौं। तर उ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो, उसलाई हाम्रै अधर्महरूका निम्ति चोटै चोट परेको थियो, हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो र उसका कोर्राहरूका चोटहरूद्वारा हामी निको भयौं। हामी सबैले भेडाहरूले झैं बाटो बिराएका छौं, हामी हरेक आआफ्नो बाटोतिर लागेका छौं, तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनु भएको छ। पहिलो पत्रुस 3:18 पनि किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रीष्टले पनि धर्मी जनले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो, त्यो शरीरमा मारिनुभयो। त्यसैले ख्रीष्ट क्रुसमा चाहिँ परमेश्वर पिताबाट अलग पारिनुभयो र साथै उहाँले दुःख भोग्नुभयो, दण्ड भोग्नुभयो। यसरी उहाँले पापको ज्याला मृत्यु हाम्रो सट्टामा उहाँले सहनुभयो, मेरो खातिर पूरा गरिदिनु भएको प्रभु येशू ख्रीष्टको काममा परमेश्वर बिल्कुलै सन्तुष्ट हुनुभयो। अर्थात अब पापको विरुद्धमा उहाँको खस्नुपर्ने न्याय र धर्मय क्रोध त्यो पुरै उहाँले चुक्ता गरिदिनु भयो। त्यसैले हामी भन्न सक्दछौ मैले पाउनुपर्ने ज्याला चाहिँ मृत्यु थियो, तर येशू ख्रीष्टमा मैले पाएको छु अनन्त जीवन। त्यसैले हामी रोमी छ अध्यायमा चाहिँ हामी क्रिस्चियन जीवन कसरी जिउने, पापमाथि विजयी भएर कसरी जिउने, पापको दासत्व मुनि म कसरी जिउन नपरोस् भन्ने सवालमा चाहिँ हामीले यो देख्यौं कि ख्रिस्टसँगै म मरेकोले र गाडिएकोले र बौरी उठेकोले एक म चाहिँ पुरानो मालिक पापबाट स्वतन्त्र पारिएको छु, म उसको सेवा गर्नु पर्दैन। अर्कोतिर चाहिँ म अब ख्रिस्टको दास भएको छु र मलाई उहाँको सेवा गर्न मलाई स्वतन्त्र पारिएको छ। अनि यो चाहिँ अनुग्रहमा, यो चाहिँ अनुग्रहको प्रणाली अन्तर्गत हो, ताकि पापले ममाथि राज्य नगरोस् र हामी चाहिँ पूर्ण रूपमा उहाँको सेवा गर्न स्वतन्त्र हौं भनेर यो गरिदिनु भयो। धन्यवाद छ प्रभुलाई। यही अन्त गर्छौँ क्लास।